भिजन स्टुडियो टाइम
अहिले बिहानको 7 बज्यो। अब बारदशी खबर।
हरेक सिजन रेडियो विजन 91.6 MHz।
नमस्कार, रेडियो भिजन 91.6 MHz र www.radiovision.com.np विश्वभर एकैसाथ प्रसारण भइरहेको हरेक महिनाको 21 गते बिहान 7 बजे प्रसारण हुने बारदशी खबरमा यहाँहरूलाई हार्दिक स्वागत छ। म गणेश पोखरेल। बारदशी गाउँपालिकासँगको सहकार्यमा हामीले हरेक महिनाको 21 गते बिहान 7 बजे बारदशी गाउँपालिका क्षेत्रभित्र भइरहेका विकास निर्माणका कामका सन्दर्भमा बारदशी खबर उत्पादन र प्रसारण गर्ने गरेका छौँ। आजको बारदशी खबरमा हामी बारदशी गाउँपालिकाका योजना अधिकृत तेज प्रसाद रेग्मीसँग टेलिफोनमा कुराकानी गर्न गइरहेका छौँ। आज नेपालीहरूको प्रमुख पर्व बडा दशैँको घटस्थापनाको दिन, आजदेखि नेपालीहरूको प्रमुख पर्व दशैँ सुरु भएको छ र चालु आर्थिक वर्षको विकास निर्माणका कामहरू यो दशैँ तिहारपछि तीव्रता लिने गरेको नेपालको आर्थिक वर्ष छ। यो आर्थिक वर्षमा बारदशीमा के भइरहेका छन् भन्ने सन्दर्भमा पनि आजको अङ्कमा कुराकानी गर्नेछौँ। त्यसरी यहाँलाई हार्दिक स्वागत छ रेडियो भिजनमा।
धन्यवाद गणेशजी, यहाँलाई धेरै धन्यवाद।
हामी दशैँको आज पहिलो दिनमा छौँ। यो दशैँ आउँदासम्म चालु आर्थिक वर्षको 3 महिना लगभग भएको छ। अहिलेसम्म बारदशी गाउँपालिका क्षेत्रमा यो चालु आर्थिक वर्षमा के गर्दै हुनुहुन्छ बताइदिनुहोस् न सर।
गणेशजी, निश्चय नै यो चालु आर्थिक वर्ष 78-79 आज असोजको यो दिन घटस्थापनाको दिनसम्म आइपुग्दाखेरि हाम्रो गत वर्ष काम हुँदै गरेर भुक्तानी लगिसक्न बाँकी रहेका कतिपय योजनाहरू कार्यक्रमहरूको भुक्तानी दिँदै गरेका छौँ। सङ्घीय सरकार त्यसै गरी प्रदेश सरकारबाट निकासा हुने विभिन्न स्रोतका रकमहरू निकासा चाहिँ भर्खर भर्खर हुने क्रममा मात्र रहेका हामीले थाहा छँदैछ। सङ्घीय बजेट चाहिँ को निकासा बजेट पास हुने प्रक्रियामै निकै लामो समय रहेको, बजेटको होलिडे जस्तो अवस्थामा रहेको हुनाले हामीले निकासाहरू प्राप्त अत्यन्तै ढिलो भएका छन् र धेरै कामहरू हामीले गर्नलाई पैसैको अभाव पनि रहेको थियो। गत वर्ष सन्तान गर्दै भुक्तानी दिन बाँकी रहेका योजनाहरूको काम गरेका छौँ गणेशजी। हामीले त्यही गर्छौँ।
अहिले चाहिँ चालु आर्थिक वर्षमा यहाँहरूका बहुवर्षीय योजनाहरू थिए, वडा कार्यालयहरू बनाइरहनु भएको थियो, यी भौतिक संरचनाहरूको निर्माण चाहिँ जनप्रतिनिधिहरू आएपछि यो पछिल्लो समयमा महत्त्वपूर्ण के भौतिक पूर्वाधार निर्माणका कामहरू भए, ती योजनाहरू कस्ता छन्, बहुवर्षीय योजनाहरू के सञ्चालन हुँदैछन् बताइदिनुहोस् न।
निश्चय नै गणेशजी, यो वडा कार्यालयहरू स्थापना निर्माण हुने कुरा चाहिँ यो वर्षको कार्यक्रम रहेको छ। यहाँले जुन कुरा सुन्न खोज्नु भएको छ यो चाहिँ रेडियो भिजन सुन्ने समस्त श्रोता महानुभावलाई पनि एउटा जानकारी पनि हुनेछ र आम बारदशीवासीलाई पनि जानकारी होस् भन्ने म चाहन्छु। हामीले बहुवर्षीय योजनाको रूपमा चाहिँ बारदशी डाँडा भनेर हामी भन्छौँ, जुनका नामले चाहिँ हाम्रो गाउँपालिकाको नाम रहेको छ, कञ्चन धरहरा कञ्चन भ्यूटार पनि भन्छौँ हामी त्यसलाई, त्यो निर्माण गर्ने क्रम चलिरहेको छ। हाम्रा स्वाभाविक थोरै प्राविधिक त्रुटि असजिलो अप्ठ्यारो भएर त्यसलाई हामीले समाधान धरहरा निर्माण गर्ने काम चलिरहेको छ। त्यसै गरी बहुवर्षीय योजना अन्तर्गतै गत वर्षै ठेक्का बन्दोबस्त भएर यो वर्ष निर्माणको चरण रहेको तल वडा नम्बर 1 पर्ने साधुकुटी सिमसार क्षेत्र पर्यटन प्रवर्धन अन्तर्गत पनि त्यो पर्यटनको काम हामीले अगाडि बढाइरहेका छौँ। त्यसै गरी अब यहाँले सुन्नुभयो चाहिँ हाम्रो वडा नम्बर 2, 3, 4, 5, 6 र 7 गरी 5 वडामा सङ्घीय सरकार नेपाल सरकारको समपूरक कोषबाट 2 करोड 43 लाख र गाउँपालिकापछि गाउँपालिकाको 50% समपूरक कोष म्याचिङ फन्डबाट पिउने गरी 2 करोड 43 लाख गरेर 5 वडा कार्यालय निर्माण गर्ने काम हाम्रो ठेका प्रक्रियामा रहेको छ। तिहार पछाडि लगत्तै हामी सम्झौता गरेर काम सुरु गर्ने अवस्थामा रहेका छौँ। र बहुवर्षीय योजना हाम्रा अन्तर्गतै राजगढ बजार सुधारको काम पनि चलिरहेको छ भने सर।
अहिले सर यो भ्यू टावर चाहिँ अत्यन्तै बारदशी डाँडामा यहाँहरूले जुन भ्यू टावर बनाउँदै हुनुहुन्छ त्यसको काम कति सम्पन्न भयो, कहिलेसम्म बनिसक्छ होला, कति वर्षको योजना हो?
गणेश सर यो धेरै महत्त्वपूर्ण प्रश्न यहाँले सोध्नु भएको छ। बारदशी डाँडामा रहेको कञ्चनगढ भ्यू टावर निर्माणको कुरा समस्त बारदशीवासी र त्यो विषयमा जानकार हुने स्थानको जानकार हुने सम्पूर्ण महानुभावर यो मैले भनेको कुराले पक्कै पनि जानकारी प्राप्त हुनेछ। हामीले अत्यन्तै महत्त्वपूर्ण योजनाको रूपमा पारदर्शीको कञ्चनगढ या पारदर्शी डाँडामा रहेको चाहिँ पर्यटन प्रवर्धन गर्ने हामीहरूले भ्युटार मात्रै भनिरहेका छौँ। त्यो भ्युटार मात्रै होइन, त्यहाँ पर्यटन प्रवर्धन गर्ने पर्यटन पर्यटकहरूले आकर्षण गर्ने खालका त्यहाँनिर ब्युटिनेसका कुराहरू, निर्माणका कुराहरू, संरचनाका कुराहरू निकै धेरै रहेको छ। त्यहाँ मोटामोटी 17-18 करोडको डिपिआर रहेको छ हाम्रो त्यो ठाउँको लागि। हामी त्यसमा चाहिँ अहिले विशेष गरी धरहरा जस्तै एउटा भ्युटार बनाउने कामलाई हामीले प्राथमिकता दिएका छौँ। पारदर्शी गाउँपालिकाको आफ्नो स्रोत मात्रै मुख्य गरी परिचालित भइरहेको छ। त्यहाँ सङ्घीय सरकारको पर्यटन मन्त्रालय अन्तर्गतका विभिन्न क्रियाकलापहरूबाट हुने लगानी त्यहाँ हामीले आकर्षण गर्न सकिरहेका छैनौँ। हाम्रो पहुँच नपुगेर हो या सङ्घीय सरकारले बजेट प्रोक्त गराउन विभिन्न कठिनाइ भएर हो, त्यो हामी चाहिँ प्रयत्नमा अत्यन्त धेरै लागिरहेका छौँ। हाम्रो चाहिँ प्रति वर्ष लगभग 1 करोडका दरले हामीले छुट्याएर यो वर्षसम्म आउँदा मोटामोटी 3 करोडको काम गरेका छौँ भने चाहिँ हाम्रो कामको प्रगति अत्यन्त न्यूनै छ। हामीले जमिनसम्मको काम यो वर्ष सकेका छौँ र अब चाहिँ 77-78 सकेका छौँ। 78-79 1 तला जति चाहिँ निर्माण हुनेछ, त्यो 11 तलाको चाहिँ भ्युटाहरू रहनेछ। हामी अब मोटामोटी अहिले 78-79 काम हाम्रो बजेटले कम्पेयर गर्दाखेरि 2 तलासम्म मात्रै निर्माण गर्न सक्नेछौँ, बाँकी 9 तला अझै निर्माण गर्न बाँकी छ। यो चाहिँ अलिकति समस्या चाहिँ थोरै कस्तो हुँदो रहेछ भने अब एउटै बिल्डिङ एउटै भवन माथिसम्म जानुपर्छ, त्यहाँनिर प्राविधिक दृष्टिकोणले पनि अलिकति रकम एकामुष्ट भएर काम गर्न नसकेको थोरै अभर परिरहेको छ र बाँकी काम प्रति वर्ष गाउँपालिकाले आफ्नो ध्यान त्यहाँनिर केन्द्रित गरेर काम गर्दै गर्ने र सङ्घीय सरकार प्रदेश सरकारका लगानीहरू त्यहाँका अनुदानहरू प्राप्त गर्ने विषयमा पनि गाउँपालिकाको ध्यान आकर्षण भएको छ गणेश सर।
यहाँहरूले चाहिँ सङ्घीय सरकारले नै त्यसैभरि यो जनता आवास कार्यक्रम भनेर विपन्न नागरिकहरूलाई घर बनाइदिने गरेको कुरा चलिराखेको थियो। यी गरेका जनता आवास कार्यक्रम चाहिँ बारदशी गाउँपालिका क्षेत्रमा कसरी सञ्चालन भयो, कसरी अगाडि बढाउनु भयो, अहिलेसम्मको अवस्था के छ सर?
यो जनता आवास कार्यक्रम बारदशी गाउँपालिकामा अलिक समस्याको रूपमा रहेको छ। गत 76-77 50 घर हाम्रो बनेको छ र यो 77-78 201 घरको लागि सङ्घीय सरकारबाट अनुदान प्राप्त भएको थियो। हाम्रा विभिन्न प्राविधिक समस्याहरू, प्राविधिक कठिनाइहरू का कारण त्यो कार्यान्वयन गर्न हामीले अघिल्लो वर्ष सकेनौँ र यो वर्ष चाहिँ हामीले रकम माग गरिसकेको छौँ। विकास हुने क्रममा, घर भवन स्वीकृत हुने क्रममा रहेको छ, हाम्रो रहेको छ भन्दा पनि सशक्त अनुदानको रूपमा त्यो निकास प्राप्त भइसकेको छ। हामी यसलाई यसपालि अलिक व्यवस्थित गरेर काम गर्ने अवस्थामा छौँ गरेको छ।
यो प्रधानमन्त्री रोजगार कार्यक्रम थियो नि सर, यो कार्यक्रम चाहिँ बारदशीमा कतिको प्रभावकारी बन्यो, यो यो अन्तर्गत चाहिँ के काम?
प्रधानमन्त्री रोजगार कार्यक्रम मुख्य गरी जो बेरोजगार व्यक्तिहरू हुनुहुन्छ उहाँहरूलाई लक्षित गरेर केन्द्रित रहेको छ। यसमा चाहिँ साधन स्रोत भन्दा पनि विशेष गरी मानवीय शक्ति, मानव शक्तिको, श्रम शक्तिको प्रयोगलाई ध्यान दिने रोजगारीको लक्ष्य नै प्रमुख लक्ष्य नेपाल सरकारले निर्धारण गरेपछि त्यही मुताबिकको कार्यक्रम हुने हुँदा अलिकति ठोस प्रकृतिका, अलिकति प्रभावकारी प्रकृतिका काम गर्न अलिक असजिलो भइरहेको थियो। हामीलाई अघिल्लो वर्ष 76-77 यसको उपलब्धिहरू चाहिँ त्यति समाजमा नदेखिने जस्तो जस्तो अवस्थामा रहेको थियो। हामीले आफ्नो बजेटहरू परिचालन गरेर काम गर्न पनि सजिलो हुने, त्यहाँनिर मानवीय कुरा मात्रै श्रमलाई मात्रै जोड दिएको त्यो कार्यक्रमले हुँदा केही असजिलो भएको थियो। तर यो वर्ष हामीले चाहिँ 77-78 केही उपलब्धिहरू प्राप्त गरेका छौँ। हामीले विशेष गरी बाटो निर्माण गर्ने काममा चाहिँ यो विषयलाई हामीले केन्द्रित गरेका छौँ र प्रधानमन्त्री रोजगार कार्यक्रम 77-78 अबदेखि अलिक प्रभावकारी रूपबाट हामीले पारदर्शीमा सञ्चालन गरेको कुरा म भनेर अनुरोध गर्न चाहन्छु।
सर, यो कोभिडले चाहिँ हाम्रो सबै कामहरूलाई प्रभावित गर्यो, काम गर्ने कुरालाई प्रभावित गर्यो, तहस नहस नै बनायो। झापाकै सन्दर्भमा भन्ने हो भने त अहिले चाहिँ सबैले कोभिड चिन्न थालियो, कोरोना भाइरसको सङ्क्रमण कसरी हुन्छ, कसरी बस्ने भन्ने गरीको सुन्न पाइयो। सुरुका अवस्थामा अत्यन्तै आतङ्क थियो, त्यो आतङ्कको अवस्थामा 12 दशमीमा कोभिड पोजिटिभ भेटिएको थियो, त्यो बेलादेखि यहाँहरू अहिलेसम्म काम गर्दै हुनुहुन्छ। यसले हामीलाई चाहिँ स्वास्थ्य क्षेत्रमा अलिक लाग्नुपर्ने रहेछ, स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकता दिनुपर्ने रहेछ भन्ने गरेको कुरा पनि थियो। सङ्घीय सरकारले सबै पालिकाहरूमा 1-1 अस्पताल चाहिँ बनाउने भन्ने गरेको कुराको अभियान पनि सञ्चालन गरिरहेको थियो। अहिले स्वास्थ्यको क्षेत्रमा चाहिँ 12 दशमीमा के गर्दै हुनुहुन्छ?
गणेश्वर, यहाँले राम्रो कुरा स्मरण गराइदिनु भएको छ, मैले भन्नलाई पाएको छु। COVID-19 विश्वव्यापी प्रकोपमा गत वर्षदेखि नै आएर यो वर्षसम्म पनि 2 वर्ष भइसक्यो। 12 दशमी त पहिलो वर्ष धेरै चर्चित रहेको छ झापामा। कस्तो पनि स्थिति आएको थियो भने 12 दशमीका नागरिकहरू वृद्धमै आउनु पर्यो भने पनि मुक्ति चोक आउनु पर्यो भने अल्दापल्लातिरै दही कहाँको मान्छे भन्दा 12 दशमीभन्दा यता नजाऊ भन्ने अपेक्षा सुने आएको थियो। त्योभन्दा दुर्दशा के हुन्छ र गणेश्वर, नराम्रो कुरा हो चाहिँ फेरिसम्म प्रभावित भएको, मैले भन्न खोजेको विषय प्रभावित भएको ठाउँ 12 दशमी झापाकै दोस्रो केस पोजिटिभ केस देखिएको 12 दशमी गाउँपालिका। 12 दशमी गाउँपालिका निश्चित रूपमा कोभिडले निकै धेरै पिरोलेको छ। यो वर्ष पनि कोभिडले 12 दशमीलाई सताइरहेको छ र यो वर्ष त देशैभरि काँध हेर काँध फोर भन्ने भन्दा पनि सबैतिर प्रभावितै रहेको हामी सबैले सबै हामी नागरिकले बुझेका छौँ। कोभिडको सन्दर्भमा कस्तो हामीले महसुस गर्यौँ भने विकास निर्माणको कामहरू, सार्वजनिक सेवा प्रदान प्रवाह गर्ने कुराहरूमा कोभिडले अत्यन्त धेरै असर गरेको छ, निकै धेरै नै असर गरेको छ। व्यापार व्यवसायहरू, विभिन्न विषयहरू चौपटै रहेका छन्। विकास निर्माण गर्नै पर्दा, विकास निर्माणको सवालमा भन्नुपर्दाखेरि उपभोक्ता समितिले अथवा ठेकेदारले ठेकापट्टाको माध्यमबाट गर्ने चाहिँ क्रियाकलाप हुँदा पनि सामान, पहिलो कुरा सामान नपाउने, पाउँदाखेरि भाउ बढेर पाउनुपर्ने, दोकान खोल्नै नसक्ने सन्दर्भ रहेको अनि खोलेर दिनुपर्दा त्यसलाई स्वाभाविक रूपमा केही महँगो हुने, सामान नपाउने, अब इन भारतबाट धेरै सामानहरू आयात गर्ने, भारत शासित छौँ हामी, नाका बन्द भएर चाहिँ निर्माणका सामग्री नपाउने भएको हुनाले विकास निर्माण लगायतका सेवा, सार्वजनिक सेवा प्रवाहमा अत्यन्त तीव्र असर परेको छ। साँच्चै भन्यो भने त्यसै धेरै चाहिँ आक्रान्त भएको छ। आर्थिक रूपबाट विकासका दृष्टिकोणबाट आफ्नो विश्व नै प्रभावित भएको हुँदा 12 दशमी प्रभावित नरहने भन्ने कुरै भएन। हाम्रा गतिविधिहरू, हाम्रा क्रियाकलापहरू, हाम्रा विकासका अवयवहरू चलाउनलाई कोरोनाले COVID-19 धेरै असर गरेको छ र त्यस सँगसँगै हामीलाई कोभिडले एउटा सानो शिक्षा पनि दिएको छ, सानो शिक्षा नभनौँ ठुलो शिक्षा पनि दिएको छ। पहिलो कुरा स्वास्थ्य रहेछ भन्ने कुरा हामीलाई चाहिँ महसुस गराएको छ। त्यही भएर हामीले अब 77-78 सुरु गरेर चाहिँ भर्खर भर्खर हामीले सकिसकेको छौँ। 12 दशमी गाउँपालिका वडा नम्बर 1 भागु डुबा, त्यसै गरी वडा नम्बर 7 डाँडा गाउँमा आधारभूत स्वास्थ्य चौकी स्थापना गरिसकेका छौँ, भवन निर्माण गरेका छौँ र त्यसको संरचना, त्यो आधारभूत स्वास्थ्य चौकी निर्माण गर्ने कुरा स्वीकृत गरेर सङ्घीय सरकारसित अनुमति लिएर स्वीकृत गरेर यथाशीघ्र दसैँ पछाडि तुरन्त हामी चाहिँ त्यसलाई शुभारम्भ गर्दछौँ। सेवा प्रवाह आफ्नै भवनबाट प्रयोग गर्दछौँ र स्वास्थ्यमा हामीले कर्मचारी साथीहरू थपेका छौँ। त्यो कर्मचारी आखिर त्यहाँनिर स्वास्थ्य कर्मीले नै स्वास्थ्य जाँच लगाएको कुराहरू गर्नुभएको हुनाले दरबन्दीको कुरा, कर्मचारीको कुरा, स्वास्थ्य कर्मीको कुरा मुख्य भन्दा कर्मचारी व्यवस्थापन हामीले पर्याप्त मात्रामा गरेका छौँ। अहिले जतिवटा आधारभूत स्वास्थ्य चौकीहरू रहेका छन् तिनीहरूमा पर्याप्त जनशक्तिको व्यवस्थापन हामीले करारबाट आफ्नै स्रोतबाट पनि व्यवस्थापन गरेका छौँ। त्यसै गरी त्यहाँनिर विभिन्न परीक्षणहरू, ल्याबका कुराहरू चाहिँ सङ्घीय सरकारको दरबन्दी नहुँदा नहुँदै पनि हामीले आफ्नै स्रोतबाट व्यवस्थापन गरेर जनतालाई छिटो छरिटो र एउटा गुणस्तरीय सेवा, स्वास्थ्य सेवा प्रदान गर्न औषधि सहित खरिद गरेर निशुल्क औषधि वितरण समेत गरेर 12 दशमी गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा आम नागरिकलाई सुविधा दिने विषयमा काम गरिरहेको छ।
अहिले चाहिँ सर हामीले स्वास्थ्य क्षेत्रका यी कामहरू गरिरहँदाखेरि जनशक्ति थप्यौँ पनि भनेर भन्नुभयो, सेवा चाहिँ कतिको प्रभावकारी हुँदैछ, जनशक्तिहरू चाहिँ यो कोभिडका बिचमा पनि काम गर्ने गरेको कुरामा कतिको सक्रिय भन्नुभयो, यहाँले के मूल्याङ्कन गर्नुभएको छ?
गणेश्वर, निश्चय हाम्रा पारदर्शीका स्वास्थ्यकर्मीहरूले कोभिडमा खुलेर सहयोग गर्नुभएको छ, आफ्नो ज्यानको परवाह नगरिकन फ्रन्टलाइनमा बसेर सेवा प्रवाह गर्नुभएको छ। कोभिडको सन्दर्भमा बिरामी नै नछुने नजाँच्ने जस्तो एउटा अप्ठ्यारो स्थिति आइरहेको सन्दर्भमा पनि हाम्रा स्वास्थ्यकर्मीहरू खुलेर काम गर्नुभएको, उहाँहरूको सेवालाई उहाँहरूको भावनालाई कदर गरेर हामीले थोरै इन्सेन्टिभ पनि उहाँहरूलाई प्रदान गरेका छौँ। उहाँहरूले नागरिक सेवा प्रवाह गर्नुभएको छ र स्वास्थ्य सेवा चाहिँ कर्मचारी साथीहरू स्वास्थ्यकर्मीहरूको एउटा लगनशीलता मेहनतका साथ भएर प्रभावकारी रूपमा।
हजुर, हेलो, बोल्दा हजुर हजुर, हामीले स्वास्थ्यका कुरा गऱ्यौँ, अब शिक्षाको कुरा गरौँ न। शिक्षाले पनि कोभिडलाई धेरै प्रभावित गरेको हो कि शिक्षाको क्षेत्रमा चाहिँ बाह्र दशमीमा भौतिक पूर्वाधार निर्माण शिक्षामा विद्यालयहरूमा शिक्षकहरूलाई चाहिँ यो कोभिडका बिचमा पनि परीक्षा सञ्चालन गराउने, विद्यार्थीहरूको चाहिँ वर्ष खेर जान नदिने गरीका कामहरूका सन्दर्भमा चाहिँ के भयो सर?
निश्चय नै गर्छ नि, यहाँले भौतिक संरचनाको कुरा गर्नुभएको छ। यो बिचको साढे चार वर्षको अवधि जनप्रतिनिधिहरू निर्वाचित भएर आइसकेको यो कार्यकाल मैले यहाँहरूसितको यहाँहरूको रेडियोसित कुरा गर्दाखेरि पनि एकपटक भनेको छु, साधिकमा गाविसहरू रहँदाखेरिको बजेट प्रवाहको स्थिति र अहिलेको बजेट प्रवाहको स्थिति निकै फरक रहेको छ। हिजोको स्थानीय निकाय र स्थानीय तहमा धेरै फरक परेको छ। हामीले शिक्षा स्वास्थ्य लगायतको विभिन्न विषयमा आफ्ना नीतिहरू नियमहरू आफ्ना काम नियम कानुनहरू बनाएर काम गर्ने अधिकार रहेको छ स्थानीय तहलाई। साबिकमा चाहिँ हाम्रा संरचनाहरू निकै चाहिँ जीर्ण अवस्थामा रहेकामा हामीले विद्यालयका भौतिक संरचनाहरू आकर्षक ढङ्गले निर्माण गरेको मैले ठान्दछु। उदाहरणको लागि भागुटुबा वडा नम्बर एकमा पर्ने एउटा माथि यसको भवन राम्रो भवन निर्माण भएको, आठ कोठे भवन निर्माण भएको, त्यसै गरी पशुपति माविमा चार कोठे भवन निर्माण भएको छ, गौरीशङ्कर माविमा चार कोठे भवन निर्माण भएको छ, फुलबारी माविमा निर्माण भएको छ, अन्य अन्य विद्यालयहरूमा भवनहरू निर्माण भएर वातावरण बन्ने स्थितिमा रहेको छ। हामीले चाहिँ शिक्षाका अन्य विभिन्न क्रियाकलापहरू शैक्षिक गतिविधिमा गाउँपालिकाले आफ्ना लगानीहरू गरेर शैक्षिक वातावरणलाई सुधार्ने धेरै प्रयत्न गरेका छौँ र साथीको स्थितिमा शिक्षा क्षेत्रमा निकै धेरै परिवर्तन भएको ठानेको छु। झापाको दक्षिणी भूभागमा बसोबास गर्ने चाहिँ कमजोर आर्थिक अवस्थाका चाहिँ सीमान्त समुदायहरू रहेको ठाउँ भएको हुनाले त्यसमा विद्यार्थीहरूको आकर्षण राम्ररी रहेको छ। सहर बजारहरूमा चाहिँ निजी विद्यालयहरूमा जति आकर्षण छ त्यसको तुलनामा पारदर्शी गाउँपालिका अलिकति आर्थिक रूपले विपन्न नागरिकहरू बसोबास गर्ने सीमान्तकृत नागरिकहरू बसोबास गर्ने भएको हुनाले सामुदायिक विद्यालयमा विद्यार्थीहरूको स्टाफ राम्ररी रहेको छ। हामीले सशरीर चाहिँ उपस्थित भएर अध्ययन गर्ने वातावरण निकै धेरै पछाडिहरू मात्रै सुरु गऱ्यौँ। कोभिडको कारण विद्यालयमा उपस्थित हुने प्रतिपादन गर्ने स्थिति थिएन। हामीले चाहिँ विभिन्न माध्यमहरू मार्फत विभिन्न विद्यालयहरूले चाहिँ घर दैलोमा गएर विद्यार्थीहरूसित भेट गर्ने, अभिभावकहरूसित सम्पर्क गर्ने र यो अनलाइनको माध्यमबाट पठन पाठन हुने सामान्य विधि अप्नाउँदै यो अहिले परीक्षाहरू केही सञ्चालन गरेका छौँ र सकेसम्म विद्यालय विद्यार्थीहरूको यो वर्षै खेर नजाओस् भन्ने उद्देश्य राखेर परीक्षाहरू सञ्चालन गरेका छौँ र एउटा मापन निर्धारण गरेर नेपाल सरकारले शिक्षा मन्त्रालयले विभिन्न चाहिँ शिक्षाका अङ्गहरूले अनि पार्टी गाउँपालिकाको शिक्षा समिति गाउँपालिका र विद्यालय आफूले पनि धेरै कुराहरू निर्धारण गरेर एउटा विधि अप्नाएर यो वर्ष खेर नजाने स्थिति तयार गरेका छौँ भने सर।
यो हामीले भौतिक पूर्वाधारको र केही वर्ष खेर नजाने गरीको कुरा त गऱ्यौँ, शिक्षकहरूले चाहिँ कतिको आफ्नो समय दिने साँच्चै तोकिएको समय, शिक्षकहरू चाहिँ अलिक बढी राजनीतिमा अलिक विभिन्न अरू खालका कामहरूमा सहभागिता हुने र सामुदायिक विद्यालयका शिक्षकहरूले चाहिँ तोकिएको समयमा कक्षा नलिने, कक्षा कोठाको गुणस्तर चाहिँ खस्कियो, विद्यार्थीहरूको गुणस्तर खस्कियो भन्ने गरीका कुरा पनि सुनिन्छ। बाह्र दशमीमा यहाँले के पाउनु भएको छ सर?
यो बाह्र दशमी मात्र नभएर धेरै प्रायः धेरैतिर रहने समस्या हो। हाम्रा शिक्षकहरू शिक्षक साथीहरू साँच्चै भन्ने भने एउटा विज्ञताले विद्वताले के साह्रै खानिएको साथीहरू हुनुहुन्छ। परीक्षाका विभिन्न माध्यमहरू पार गरेर पास भएर छनौट भएर आउनुभएको छ। निजीको तुलनामा तालिमका कुराहरू, गतिविधिहरू, निर्देशन नियन्त्रणका कुराहरू चाहिँ सामुदायिक विद्यालयमा सबसे मात्रामा रहने, तर पनि त्यो सबैतिर गरिल्याएपछि यसो देखा सिकी भने जस्तो पनि हुँदो रहेछ। त्यो समस्या नभएको होइन, समस्या छ, तर त्यसलाई नियन्त्रण नियमन गर्ने निकाय घर आँगनमै भइसके पछाडि त्यो गतिविधिहरू अलिकति नियन्त्रण भइरहेका छन्। अब सामुदायिक विद्यालयका शिक्षकहरू राजनीतिमा आउने क्रम अलिकति यो चाहिँ कस्तो भने अब यदि नियमसँगै हो भने जस्तो प्रचलन समाजमा स्थापित हुँदै गरेको छ, त्यसलाई हामीले रोक्ने प्रयत्न गरेका छौँ। अहिले चाहिँ देखिने गरी कुनै पनि राजनीतिक दलको चाहिँ मुख्य जिम्मेवारीमा प्रायः गरी पारदर्शिका शिक्षकहरू रहनु भएको छैन र त्यसलाई बिस्तारै हामी नियन्त्रण नियमन गर्ने प्रयत्न हाम्रो जारी रहेको छ।
सर, बाह्रदशी भनेको चाहिँ कृषिमा आश्रित नागरिकहरू, निर्वाहमुखी कृषिमा आश्रित नागरिकहरू अझ बढी रहेको चाहिँ पालिकाका रूपमा हामी बाह्रदशी गाउँपालिकालाई लिन सक्छौँ। यहाँका अधिकांश नागरिकहरू कृषिमा आश्रित छन्। कृषिका सन्दर्भमा चाहिँ पालिकाले कस्ता योजनाहरू बनाइरहेको छ, कस्ता कामहरू गरिरहेको छ, यहाँ चाहिँ त्यो पालिकाको योजना अधिकृत पनि कृषिमा चाहिँ नागरिकहरूलाई कसरी अगाडि बढाउने पालिकाले सोचेको छ, कामहरू भइराखेका छन्?
निश्चय नै गर्ने सर, बाह्रदशी गाउँपालिका बासिन्दाहरू मुख्य गरी त्यहाँको आर्थिक स्रोत पेसा व्यवसायको रूपमा मुख्यत कृषि नै रहेको छ। हामीले त्यहाँको कृषिको समुचित र समन्वयन विकास गर्नको लागि केही रोजहरू बनाएका छौँ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतका क्रियाकलापहरू पनि जारी रहेको छ। त्यसै गरी सङ्घीय सरकारको अनुदानमा फौजदारका सिधै आयोजना चाहिँ निर्माणाधीन रहेको छ र त्यसबाट सेवा पाइ पाउने स्थितिमा नागरिकहरू रहेका छन्, कृषकहरू रहेका छन्। त्यसै गरी अर्ध सिँचाइ आयोजना चाहिँ विगतमा केही लामो समय अगाडिदेखि निर्माण भएर बिचमा बिग्रिएर फेरि पुनर्निर्माण भएर सिँचाइ जनताले प्राप्त गरेका छन्। गाउँपालिकाले मुख्य गरी सिँचाइलाई ध्यान दिएर अन्य चाहिँ सिँचाइका स्रोतहरू नभएको हुनाले भूमिगत सिँचाइ मार्फत काम गर्नुपर्छ भनेर यो नयाँ प्रविधि मोटर बोरिङहरू चाहिँ 500-700 मात्रामा 70 हावा मात्रै चाहिँ आम कृषकहरूलाई 7-8 वार्डमा हामीले वितरण गरेका छौँ। त्यसै गरी विभिन्न बालीका सागसब्जीका चाहिँ बिउहरू बिजनहरू अनि रासायनिक मल आपूर्ति गर्न गाउँपालिकाले सहजीकरण गर्ने क्रियाकलापहरू र चाहिँ पशुतर्फ पनि विभिन्न चाहिँ जस्तै कृत्रिम गर्भाधारण गरेर चाहिँ पशुको नस्ल सुधार गर्ने जस्ता क्रियाकलापहरू हामीले गरेका छौँ र विभिन्न कृषिका टिपहरू अनि बालीमा आइपर्ने विभिन्न रोगहरू निदान निवारणका लागि गाउँपालिकाले आफ्ना क्रियाकलापहरू गरेर कृषिलाई आधुनिक प्रविधि भित्राउँदै चाहिँ समुचित ढङ्गले काम गर्न खोजिरहेको छौँ र यो चाहिँ अन्य उपकरणहरू आधुनिक उपकरणहरू प्रदान गर्ने गरी यो वर्ष गाउँपालिकाले बजेट व्यवस्थापन गरेको र आफ्ना क्रियाकलाप त्यही ढङ्गले अगाडि लाने पनि गाउँपालिकाको भूमिका रहेको छ।
अहिले चाहिँ कृषिका क्षेत्रका कुराकानी पछि बाह्रदशी गाउँपालिका क्षेत्रमा यहाँ त स्थानीय बासिन्दा पनि योजना अधिकृतका रूपमा काम गरिरहनु भएको छ। बाह्रदशीलाई साँच्चै मुलुकको समृद्धिसँग जोड्न, त्यहाँका नागरिकहरूलाई समृद्ध बनाउन, सुखी बनाउनका लागि कस्ता कामहरू गर्नुपर्ने, त्यो बाटोमा अहिले गाउँपालिका लागिराखेको, जनप्रतिनिधिहरू लागिरहेको पाउनु भएको छ कि छैन? सर,
निश्चय नै बाह्रदशीका आम नागरिकलाई एउटा आर्थिक रूपले, सामाजिक रूपले सम्पन्न समृद्ध बनाउन, बाह्रदशीको समन्वयन विकास गर्नुपर्छ, समृद्ध बाह्रदशी बनाउनुपर्छ भनेर गाउँपालिका आम जनप्रतिनिधिहरू लाग्नु भएको नै छ। उहाँहरूको त आफ्नो नीति कार्यक्रमै त्यही अनुसार रहेको छ। बाह्रदशी गाउँपालिकाले त्यही अनुसारका क्रियाकलापहरू सञ्चालन गरेर जस्तै यसैलाई भन्नुपर्दा थोरै अगाडिसम्म 3 वर्ष अगाडिसम्म बाह्रदशीमा विद्युत सेवा सबैतिर पुगिसकेको थिएन। मोटामोटी 30-35% हाराहारी जति घरधुरीमा विद्युत सेवाै नै नपुगेको स्थिति थियो। त्यो सेवा पुर्याएका कृषि, स्वास्थ्य, शिक्षा लगायतका भौतिक निर्माणका पाठमा काम गरेर समृद्ध पारदर्शी गाउँपालिका बनाउनलाई समग्र जनप्रति लाग्नु भएको हामीले पाएका
छौँ। अब बाह्रदशीलाई अझ राम्रो बनाउनका लागि के गर्नुपर्छ? यहाँको बाह्रदशीको चाहिँ पालिकामा रहेर योजना अधिकृतका रूपमा काम गरिरहँदाखेरि यो कुरालाई चाहिँ प्राथमिकता दिएर काम गर्न पाएदेखि बाह्रदशी अझै राम्रो हुन सक्थ्यो भन्ने गरीको कुरामा यहाँको दृष्टिकोण चाहिँ के छ सर?
निश्चय नै गणेश सर, बाह्रदशी गाउँपालिकालाई भविष्यसम्म र दिगो सक्षम विकास गर्नको लागि आमदानीका स्रोतहरू पहिलो बढाउनु पर्ने ठानेको छु। सङ्घीय नेपाल सरकारका अनुदान, प्रदेश सरकारको अनुदान सँगसँगै आफ्नो आन्तरिक आमदानी बढाएपछि मात्रै आफू सबल हुन्छ भन्ने मैले ठानेको छु। यसको लागि चाहिँ हामीले काम पनि सुरु गरिसकेका छौँ र यसलाई अलिकति लगानी बारदी गाउँपालिकाको ध्यान अलिक त्यहाँनिर जानुपर्छ, समग्र ध्यान भन्ने मैले ठानेको छु। जस्तै साधुवर्दी पर्यटन प्रबन्धन हो, त्यसपछि एसियाकै जैविक विविधताले भरिपूर्ण चारको जङ्गलको छेउमा रहेको चाहिँ गाउँपालिका या विद्यालयको नाममा मोटामोटी 30 बिघाको आधारीमा आफ्नै नाममा रहेको जग्गा, सार्वजनिक के अरे त्यहाँनिर रहेको प्राकृतिक झिल, त्यसलाई के अरे हामीले प्रबन्धन गर्न सक्यौँ भने भारतीय पर्यटन पर्यटकहरूसम्म भित्रिएर आर्थिक लाभ हुने देखिएको छ। त्यसै गरी राजगढ बजारलाई भौतिक सुधार गरेर अलिकति राम्रो सिटीका रूपमा, राम्रो सहरका रूपमा विकास गर्यो भने त्यहाँबाट हुने व्यापार व्यवसाय सेवा प्रभावहरू राम्रो हुने आमदानी स्रोत बन्नेछ। त्यसै गरी पारदर्शी डाँडो कञ्चनगढ भ्युटाहरू पनि भन्छौँ, कञ्चनगढ साधुकोटी दुइटै नामले यो प्रसिद्ध छ, यसलाई चाहिँ हामीले निर्माणको क्रममा रहेको धरहरा लगायतका पर्यटनका केन्द्रहरूलाई अलिकति लगानी गर्न सक्यौँ, अलिक छिटो काम गर्न सक्यौँ भने त्यहाँबाट आर्थिक लाभ हुने स्थिति रहेको छ। र पारदर्शी गाउँपालिकाको पश्चिमपट्टि पिरिङ नदीमा पक्की पुल जोड्न सक्ने अनि हल्दीबारी एकसँग जोडिएको अदुवा खोला जुन राजगढ बजार पूर्वपट्टि बस्छ त्यहाँनिर पक्की पुल जोड्न सक्यौँ भने, त्यसै गरी वडा नम्बर 7 को डाँडा गाउँतर्फ जाने चाहिँ ठाउँमा पक्की पुल जोड्न सक्यौँ भने आम नागरिकले सेवा प्राप्त गर्न सहज हुने। त्यसै गरी छिमेकी गाउँपालिकाहरूबाट हाम्रा व्यापारिक केन्द्रहरूमा अन्य चाहिँ व्यापार व्यवसायका गतिविधिहरू फस्काउने हुनाले पारदर्शी गाउँपालिकाले एउटा समृद्धि प्राप्त गर्न सजिलो विकास हुनेछ र पारदर्शीको चाहिँ एउटा सोच पुरा हुनेछ भन्ने मैले त्यहाँ पनि बुझेको छु भनेर
सर। हामी बारदशी खबरको अन्त्यमा छौँ। अन्त्यमा यो रेडियो सुन्दै गर्नुहुने आम बारदशीवासीलाई, आम नागरिकलाई यहाँको तर्फबाट थप सन्देश के छ?
भर्खर भर्खरै हाम्रो हामीमा आजैबाट 2078 सालको बारदशी सुरु भएको छ। म आम बारदशीवासी बुवामा दाजुभाइ दिदी बहिनीहरू लगायत देशभित्र आउने सम्पूर्ण नेपालीहरूमा बारदशी 2078 को हार्दिक मङ्गलमय शुभकामना भन्न चाहन्छु। त्यसै गरी नजिकै गरेको तिहार, शुभ दीपावली, त्यसै गरी छठ पर्व लगायतको सम्पूर्ण पर्वहरूको अवसरमा यहाँहरूको सुख स्वास्थ्य समृद्धि उन्नति र प्रगतिको हार्दिक मङ्गलमय शुभकामना भन्न चाहन्छु।
धन्यवाद सर यो महत्त्वपूर्ण समयका लागि।
धन्यवाद सर, यहाँले पनि मेरो भनेर राख्न दिनुभएको रेडियो भिजनलाई धेरै धेरै धन्यवाद।
धन्यवाद। उहाँ हुनुहुन्थ्यो बारदशी गाउँपालिकाका योजना अधिकृत तेज प्रसाद रिग्मी। बारदशी गाउँपालिका क्षेत्रमा अहिले भइरहेका काम, बजेट कार्यान्वयनको अवस्था, अहिलेको पछिल्लो अवस्थाका सन्दर्भमा कुराकानी गर्दै हामीले बारदशी गाउँपालिकासँगको सहकार्यमा हरेक महिनाको 21 गते बिहान 7 बजे बारदशी खबर उत्पादन र प्रसारण गर्ने गरेका छौँ र आजको अङ्कमा हामीले बारदशी गाउँपालिकाका योजना अधिकृत तेज प्रसाद रेग्मीसँग कुराकानी गऱ्यौँ। यसै गरी बारदशी खबरलाई निरन्तरता दिनेछौँ र अर्को महिना पनि यहाँहरूसँग यसै गरी बारदशी क्षेत्रभित्रका विभिन्न विषयका सन्दर्भमा कुराकानी सहित उपस्थित हुनेछौँ। तबसम्मका लागि म गणेश पोखरेल पनि बिदा चाहन्छु। नमस्कार।